हिब्रू 11 अध्यायको हामी 24 देखि 26 पदलाई अहिले पढ्नेछौ। 24 देखि 26 पद अनि यी दिनहरूमा अवश्य तपाईँहरूसँग परमेश्वर बोल्दै हुनुहुन्छ अनि मसँग पनि, अनि प्रभुलाई धन्यवाद। अनि अनि यसद्वारा यो बुझ्छु कि परमेश्वरले चाहिँ हाम्रो हृदयहरूमा चाहिँ काम गर्दै हुनुहुन्छ। 24 देखि 26 पद म सुरुमा पढ्न चाहन्छु। हिब्रू 11 अध्यायको 24 देखि 26 पद। विश्वासद्वारा मूसाले उम्मेदवार भएपछि फारोकी छोरीको छोरो कहलाइन इन्कार गरे। थोरै समयसम्म पापको मोज मजा भोग्नुभन्दा बरु परमेश्वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे। तिनले ख्रिस्टको निन्दालाई चाहिँ मिश्रको धन सम्पत्ति भन्दा ठूलो धन सम्झे, किनकि तिनको आँखा इनामतिर लागेको थियो। आउनुहोस् हामी प्रार्थना गरौं अनि अगाडि बढ्नेछौ। स्वर्गमा बस्नुहुने हाम्रो महान अनि प्यारो अनि सबभन्दा उच्च परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। अनि यस समय प्रभु, यी सबै समयहरू तपाईँको हातमा राख्न चाहन्छौ, अनि यो वचन पनि, अनि तपाईँले नै यसबाट हामीलाई सिकाइदिनुहोस्। तपाईँको हातमा सुम्पन्छु प्रभु येशूको नाममा, आमेन। अनि आज चाहिँ मैले तपाईँहरूलाई र म आफैलाई पनि मूसाको जीवनीबाट चाहिँ केही कुराहरू यस खण्डबाट चाहिँ बाँड्न चाहन्छु। अनि तपाईँलाई थाहा छ यो खण्ड हिब्रू 11 अध्याय चाहिँ विश्वासको बारेमा चाहिँ लेखिएको छ। अनि यहाँ चाहिँ हरेक त पुरानो करारका विश्वासी जनहरूको विश्वासलाई चाहिँ यहाँ उल्लेख गरिएको छ। अनि यो पत्र चाहिँ हिब्रू विश्वासीहरूको लागि लेखिएको थियो। अनि यस्तो देखिन्छ त्यहाँ चाहिँ हिब्रू विश्वासीहरूलाई चाहिँ हिब्रू अविश्वासीहरूले चाहिँ त्यहाँ खेदो गर्दैथे, सतावट दिँदैथे। अनि हुनसक्छ यहाँ लेखक ज्यूले चाहिँ पुरानो करारकै हिब्रूहरूको गवाही चाहिँ यहाँ दिँदै हुनुहुन्छ, ताकि उहाँहरूलाई चाहिँ उत्साह मिलोस् ती विश्वासीहरूलाई, अनि अवश्य हामीलाई पनि है। त्यसकारण हामी चाहिँ आज यहाँबाट हेर्नेछौ। अनि विशेष गरी मैले चाहिँ यहाँबाट के बताउन चाहेको भने, प्रभुको सेवा भनेर म चाहिँ के अरे विषय राख्न चाहन्छु, प्रभुको सेवा। अनि किन भन्दाखेरि मूसा चाहिँ यहाँ परमेश्वरको सेवा गर्दै गर्न जाँदै हुनुहुन्छ है। परमेश्वरको सेवा चाहिँ उहाँ गर्न जाँदै हुनुहुन्छ। अनि अवश्य हामी मूसाको विश्वास देख्न सक्छौ, तर मुख्य चाहिँ प्रभुको सेवामा केन्द्रित हुन चाहन्छु। अनि हामी सबै युवाहरू अवश्य हाम्रो हृदयमा प्रभुको सेवा गर्ने इच्छा छ सबैजनामा, अनि भविष्यमा कतिको हुनेछ पनि, जसले मुक्ति पाउनु भएको छैन अनि भविष्यमा उहाँले मुक्ति पाउनुहुनेछ, तर हाम्रो इच्छा चाहिँ आजै तपाईँले मुक्ति पाउनु भएको हो। अनि यहाँबाट म केही बुदाहरू बाँड्न चाहन्छु। नम्बर 1 तपाईँले लेख्न सक्नुहुन्छ, प्रभुको सेवामा चाहिँ सर्वोत्तम, अथवा यसरी भनौँ, प्रभुको सेवामा चाहिँ तपाईँको सर्वोत्तम समय दिनुपर्दछ। नम्बर 1। नम्बर 2 चाहिँ प्रभुको सेवा चाहिँ परमेश्वरको सामर्थ्यले मात्र गर्न सकिन्छ अथवा गर्नुपर्दछ। नम्बर 3 चाहिँ प्रभुको सेवामा चाहिँ सेवा गर्दाखेरि पापको मोज मजाबाट चाहिँ अलग हुनुपर्दछ। अनि 4 चाहिँ प्रभुको सेवामा परमेश्वरका जनहरूसँग सहभागी हुनुपर्दछ। नम्बर 5 चाहिँ प्रभुको सेवामा आउने दुःख चाहिँ ख्रिस्टको कारणले हो, ख्रिस्टको कारणले हो। 6 चाहिँ प्रभुको सेवामा हाम्रो आँखा चाहिँ इनाममा लगाउनु पर्दछ। त्यसकारण नम्बर 1, प्रभुको सेवामा तपाईँले आफ्नो सर्वोत्तम समय चाहिँ दिनुपर्दछ। यहाँ 24 पदमा हेर्नुहोस् मूसाले के गर्नुभयो, विश्वासीद्वारा मूसाले उमेरदार भएपछि भनेको छ, उमेरदार भनेपछि उहाँ परिपक्व हुनुभएको थियो। त्यो चाहिँ हाम्रो जीवनको जीवनकालको चाहिँ सर्वोत्तम समय हो। अब याद गर्नुहोस्, यतिखेर हुनसक्छ मूसा 40 वर्षको हुनुहुन्थ्यो, तर उहाँको उमेर 120 वर्षमा उहाँ मर्नु भएको थियो भनेपछि यदि हामीले त्यो रेन्ज अथवा त्यो अनुपातलाई हामीले अहिले हाम्रो उमेर अनुसार हिसाब गर्ने हो भने 60 वर्ष हामी बाँच्छौँ भने त्यो भनेको 20 वर्ष हो त्यो मोसाको तुलनामा। भनेपछि यहाँ मोसाले के गर्दै हुनुहुन्छ, उहाँ 120 वर्ष बाँच्नु भएको छ र 80 वर्षमा गएर चाहिँ उहाँले आफ्नो जीवन अथवा यसरी म चाहिँ यो समय प्रभुलाई दिन्छु भनेर उहाँले भन्नुभएको थिएन, अथवा 100 वर्षमा पुगेर उहाँले उम्मेदवार भएपछि लगत्तै यो चाहिँ दिइहाल्नुभयो परमेश्वरलाई यो समय। यहाँबाट के बुझिन्छ भने मोसाले के बुझ्नु भएको थियो भने प्रभुको सेवा चाहिँ ज्यादै महत्वपूर्ण छ, त्यसकारण मैले चाहिँ प्रभुको सेवाको लागि सर्वोत्तम मेरो सर्वोत्तम समय चाहिँ दिनुपर्दछ भने बुझ्नु भएको थियो। अनि आज उहाँले हामीलाई उहाँको गवाईद्वारा के बताउँदै हुनुहुन्छ भने हामीले पनि हाम्रो जीवनको सर्वोत्तम समय चाहिँ दिनुपर्दछ, हामी त्यो सिक्न सक्छौ। हामी ट्र्याक्स बाँड्न जान्छौँ बाहिर अनि हामीलाई सायद कलिलै देख्छन् होला मानिसहरूले, अनि के भन्नुहुन्छ भने ओहो तिमीहरूले आफ्नो उमेर किन खेर फाल्दैछौ, यो उमेर भनेको त पढ्ने हो, तिमीले त पछि कमाउनु पर्छ, के गर्नुपर्छ तिमीले, यो समय किन खेर फाल्दैछौ, यसरी बयान गर्नुहुन्छ। अनि कति हाम्रो आफन्तहरूले पनि के भन्नुहुन्छ, ल ठिक छ त चर्च त जान्छ ठिक छ, त्यसो भए प्रभुको सेवा गर्छस् भने अलि पछि गर्न, अलि बुढो भएपछि गर, अहिले त कमा न, भविष्य कसरी चल्छ, यसरी व्यक्त गर्छ। तर यस्ता कुराहरूले तपाईँ र मलाई निराश नपारोस्, किनकि मोसाले आजभन्दा 3500 वर्ष अगाडि नै यो कुरा प्रमाणित गरिसक्नु भएको छ कि उहाँले आफ्नो सर्वोत्तम समय दिनुभएको थियो अनि उहाँको भविष्य सबै प्रभुको हातमा थियो। त्यसकारण तपाईँ र मलाई पनि प्रभुले यो सिकाउन खोज्दै हुनुहुन्छ, यदि तपाईँ प्रभुको सेवा गर्दै हुनुहुन्छ त्यसकारण आफ्नो सर्वोत्तम समय यही हो तपाईँ र मेरो, अनि हामीले यही समयमा चाहिँ प्रभुको सेवा गर्नुपर्दछ। नम्बर दुईमा हामी के सिक्न सक्छौ कि प्रभुको सेवा चाहिँ परमेश्वरको सामर्थ्यले मात्र गर्न सकिन्छ। यो ध्यान दिनुहोस्, 24 पदमै लेखेको छ, मैले अघि उम्मेदवार भएपछिसम्म मात्र पढेँ, अब त्यसको बाँकी खण्डमा पढ्छु। फारोकी छोरीको छोरो कहलाई नै इन्कार गर्ने, फारोको थिए मिश्रका राजा, ज्यादै उच्च पदमा थिए, सुकसलमा उनी जिउँदै थिए, अनि एक हिसाबले मोसा चाहिँ फारोकी छोरीको छोरो हुन पाउनु भएको थियो, एक किसिमले राजकुमार जस्तै त्यो पदमा हुनुहुन्थ्यो उहाँ। अब यहाँ विचार गर्नुहोस्, हामी एकछिन यहाँ ध्यान दिउँ, किन मोसाले चाहिँ फारोकी छोरीको छोरो हुन उहाँले इन्कार गर्नुभयो। अब यहाँ परमेश्वरको सेवा के थियो मोसाको लागि, अनि हामी बुझ्न सक्छौ कि मोसाले चाहिँ यो गर्नु परेको थियो, उहाँलाई यो थाहा थियो कि अब चाहिँ इसरायलीहरू चाहिँ मिश्र देशबाट निस्किने समय भएको छ अथवा निस्कनु पर्छ, यो थियो सेवा, इसरायलीहरू मिश्र देशबाट निस्किनु पर्छ। अब यहाँ ध्यान दिनुहोस्, परमेश्वरको इच्छा यो थिएन कि मोसा चाहिँ फारोकी छोरीको छोरो भएर त्यहाँ चाहिँ गएर उनले चाहिँ अब चाहिँ इसरायललाई चाहिँ म निकाल्छु यहाँबाट, यही शक्तिमा मेरो शक्ति छ, म राजकुमारसँग राजकुमारको सामर्थ्य छ मसँग, अथवा मसँग नि अलिकति पावर छ, अनि म चाहिँ गएर निकाल्छु इसरायललाई, त्यो परमेश्वरको इच्छा थिएन। अब यहाँ तपाईँले मैले ध्यान दिनुपर्छ किन मोसाले चाहिँ यो कुरा इन्कार गर्नु पर्यो फारोकी छोरीको छोरो हुनलाई, किनभने मोसाले यो बुझ्नु भएको छ म कसको सेवा गर्दैछु, प्रभुको सेवा गर्दैछु, त्यसकारण सामर्थ्य कहाँबाट आउँछ, फारोबाट त आउँदैन, सामर्थ्य चाहिँ प्रभुबाट नै आउँछ, प्रभुकै सामर्थ्यले मैले गर्नुपर्छ, उहाँले चाहिँ इन्कार गर्नुभयो फारोकी छोरीको छोरो हुनलाई। अब याद गर्नुहोस् बाइबलमा हामी के बुझ्छौ कि जहिले पनि मिश्रले चाहिँ संसारलाई जनाएको छ प्राय जसो संसारलाई संकेत गर्छ भन्छ यहाँ विचार गर्नुहोस् यदि के अरे मोसाले चाहिँ फारोकी छोरीको छोरै भएर त्यही पदमै रहेर त्यहाँ चाहिँ प्रभुको सेवा गर्दै हुनुहुन्थ्यो भने के देखिँदैछ भने उहाँ चाहिँ संसारको पक्ष भएर चाहिँ प्रभुको सेवा गरेको जस्तो अब यहाँ ध्यान दिनुहोस् यदि मोसा फारोकी छोरीको छोरो भएरै सेवा गर्दै हुनुहुन्थ्यो भने प्रभुको सेवा अवश्य नै मोसा त शिर हुनु नथ्यो शिरको थियो फारो यदि मोसा फारोको अन्डरमा बस्नु पर्थ्यो भने मोसा फारो जस्तै हुनु पर्थ्यो उहाँ पनि प्रभुको सेवा गर्दै हुनुहुन्छ भने त्यसको शिर त परमेश्वर हुनुपर्छ त्यो कारणले पनि उहाँले इन्कार गर्नुभयो अनि यहाँ ध्यान दिनुहोस् आज पनि मानिसहरूले संसारको सामर्थ्यलाई चाहिँ लिएर प्रभुको सेवा गर्न कोसिस गरेको जस्तो देखिन्छ विश्वासीहरू भन्नेहरू मन्त्रीसँग आफ्नो भनौँ नजिकी अथवा नजिक वाइ बढाउन चाहन्छन् अथवा पार्टी खोल्न चाहन्छन् रक सङ्गीतद्वारा म चाहिँ प्रभुको सेवा गर्छु भनेर खोज्छन् क्लबहरू निर्माण गर्छन् सांसारिक फेसन प्रयोग गरेर चाहिँ प्रभुको सेवा गर्छु भन्छन् अब यहाँ ध्यान दिनुहोस् यदि प्रभुको सेवा म गर्दैछु अथवा तपाईँ र म गर्दैछु भने अनि ती विश्वासीहरू भन्नेहरू जसले चाहिँ संसारकै कुरा अथवा सांसारिक सामर्थ्यलाई प्रयोग गर्दैछन् अब यहाँ दिने एउटा रक सङ्गीतको कुरा गरौँ रक सङ्गीतको शिर को हो परमेश्वर हुनुहुन्छ कि उनीहरूले चाहिँ त्यो रक सङ्गीतलाई प्रयोग गर्दैछन् मानिसहरूलाई खिच्नलाई रक सङ्गीतको शिर के हो एउटै मात्र उत्तर छ शैतान हो परमेश्वर होइन त्यसकारण तपाईँले मैले बुझ्नुपर्छ हामीले सांसारिक सामर्थ्यलाई प्रयोग गरेर प्रभुको सेवा गर्न सक्दैनौ हामीले प्रभुको सेवा गर्नलाई प्रभुकै सामर्थ्य चाहिन्छ यही कुरा म यहाँबाट बुझ्न सक्छु किनकि शिर चाहिँ फारो हामी नबनाऊ अर्थात् शैतान तर प्रभुलाई बनाऊ त्यसकारण यसो विचार गर्नुहोस् उनीहरू कन्सर्ट राख्छन् गिटार बज्छन् रक सङ्गीत अनि त्यसपछि यीशु ख्रीष्टको सुसमाचार सुनाएको जस्तो गर्छन् कि त्यसरी प्रभुको सेवा हुन्छ र पुरा चुज प्यान्ट लागेको छ जिन्स प्यान्ट अनि पुरै ग्रन्थ हानेको छ त्यो माथि पुरै पाल पारिरहेको छ अनि त्यसपछि हामी प्रभुका जन यसरी बोल्छन् त्यो हो प्रभुको सेवा गरेको कपाल पुरै ठाठार बनाएको छ कस्तो कस्तो डिजाइन बनाएको छ अनि फेसन लागेको छ अनि त्यसपछि भन्छन् हामी प्रभुको सेवा गर्ने जनहरू प्रभुले कहिले सामर्थ्य दिनुहुन्छ र त्यसरी त्यसकारण याद गर्नुहोस् कि हाम्रो शिर चाहिँ ख्रिस्ट माफ गर्नुहोस् परमेश्वर हुनुपर्दछ अनि तेस्रो बुद्धमा परमेश्वरको सेवामा पापको मोज मजादेखि अलग हुनुपर्दछ परमेश्वरको सेवामा पापको मोज मजादेखि हामी अलग हुनै पर्दछ किनकि मोसाले यो कुरा बताउनु भएको छ मोसाको जीवनद्वारा यहाँ लेखक यसरी भन्नुभएको छ 25 पद भन्नुहोस् यहाँ थोरै समयसम्म पापको मोज मजा भोग्नु भन्दा मोसा इसरायललाई मिश्रको दासत्वबाट निकाल्न जाँदै हुनुहुन्थ्यो अनि यहाँ देखिन्छ कि मोसा चाहिँ पापको मोज मजाबाट चाहिँ उहाँ अलग हुँदै हुनुहुन्छ यसको मतलब के हो परमेश्वरको सेवा पापको मोज मजामा तपाईँ रहेर परमेश्वरको सेवा गर्न सक्नुहुन्न तपाईँलाई मलाई यही चेतावनी छ यहाँ ध्यान दिनुहोस् मोसा मिश्र देशको राजकुमार जस्तो पद जे पनि गर्न सक्नुहुन्थ्यो पापको मोज मजामा धेरै बढी उहाँसँग शक्ति थियो उहाँले जे पनि गर्न सक्नुहुन्थ्यो उहाँले थुप्रै गर्लफ्रेन्डहरू बनाउन सक्नुहुन्थ्यो होला अथवा संसारकै विश्वकै सबभन्दा सुन्दरी स्त्रीलाई गर्लफ्रेन्ड बनाउन सक्नुहुन्थ्यो होला थुप्रै पत्नीहरू जोड्न सक्नुहुन्थ्यो होला के गर्न सक्नुहुन्न थियो होला र तर मोसाले पापको मोज मजादेखि अलग हुनुभयो किनभने उहाँलाई थाहा थियो यदि म प्रभुको सेवा गर्छु भने म पापको मजमजा म भएर म गर्न सक्दिन। अनि याद गर्नुहोस् हामी युवा दाजुभाइहरू अनि दिदीबहिनीहरू तपाईँ र मैले यो कुरा बुझ्नुपर्छ, फेसबुक चलाउँदै म प्रभुको सेवा गर्न सक्दिनँ, गर्लफ्रेन्ड बनाएर म प्रभुको सेवा गर्न सक्दिनँ, यस्ता यस्ता पापपूर्ण कुराहरूमा म भिजेर म प्रभुको सेवा गर्न सक्दिनँ न त तपाईँ, किनकि मूसाले आफ्नो जीवनमा यो कुरा हामीलाई बताउनु भएको छ। अब यहाँ ध्यान दिनुहोस् किन चाहिँ परमेश्वरको सेवामा पाप मोज मजादेखि चाहिँ हामी अलगिनुपर्छ, किनकि बाइबलले नै उत्तर दिएको छ थोरै समयसम्म तपाईँसँग भएको थोरै समय छ, यदि त्यो समय पनि तपाईँले पापको मोज मजामा बिताउनुहुन्छ भने परमेश्वरको सेवा कहिले गर्नुहुन्छ भनेर यही भन्दै हुनुहुन्छ। पापको मोज मजा थोरै समय हो रे, यसको मतलब तपाईँसँग थोरै समय छ, अनि त्यही समय पनि तपाईँले पापमा बिताउनुहुन्छ भने प्रभुको सेवा कहिले गर्नुहुन्छ र मैले पनि। त्यस कारण हामीलाई चेतावनी छ बाइबलबाट कि परमेश्वरको सेवामा पापको मोज मजादेखि चाहिँ हामी अलग हुनै पर्छ। चौथो बुदामा यहाँ ध्यान दिनुहोस् के भनेको छ, प्रभुको सेवामा परमेश्वरका जनहरूसँग सहभागी हुनु पर्दछ। यहाँ यही कुरा बताएको छ, हेर्नुहोस् त 25 पदको बाँकी पदलाई पढौं, बरु मूसाले यो निर्णय गर्दै हुन्छ, बरु परमेश्वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे। भनेपछि उहाँ दुःख भोग्नलाई कोसँग सहभागी हुँदै हुनुहुन्छ अथवा परमेश्वरको सेवा गर्नलाई उहाँ कहाँ जाँदै हुनुहुन्छ, परमेश्वरको जनहरूसँग मिश्रको दरबारमा बसेर उहाँ प्रभुको सेवा गर्न सक्नुहुन्न थियो अथवा फारोको अन्डर मुनि बसेर उहाँ परमेश्वरको सेवा गर्न सक्नुहुन्न थियो, उहाँ कहाँ जानु पर्थ्यो, त्यही इजरायलीहरूसँग परमेश्वरका जनहरूसँग अझै जानु पर्थ्यो। त्यस कारण हामी युवाहरू हामी पनि सँगै हुनुपर्दछ, हामी युवाहरू परमेश्वरका जनहरू हामी एक्लैले सबै कुरा गर्न सक्दैनौ, हामीलाई परमेश्वरका जनहरू चाहिन्छ। त्यस कारण हामी युवाहरूको एउटै मन हुनुपर्दछ प्रभुमा, हामी सेवा गर्न सक्छौ कि प्रभुको सामर्थ्यले। पाँच नम्बरमा चाहिँ मैले बाँड्न चाहेको चाहिँ प्रभुको सेवामा आउने दुःखहरू चाहिँ ख्रिस्टको कारणले आएको हो, प्रभुको सेवामा आउने दुःखहरू चाहिँ ख्रिस्टको कारणले आउँदछ, किनकि यहाँ त्यही भनेको छ। हेर्नुहोस् त दुःख भोग्नु भनेको के हो, भनेको मतलब मूसा दुःख भोग्दै हुनुहुन्थ्यो परमेश्वरको जनसँग के को कारणले, यहाँ 26 पदमा भनेको छ त्यो दुःख चाहिँ यो, तिनले ख्रिस्टको निन्दालाई चाहिँ, ख्रिस्टको निन्दा। अब यहाँ ध्यान दिनुहोस् ख्रिस्टलाई हिब्रूमा मसिह भन्दछ, अनि अवश्य हिब्रू यहुदीहरूले यो कुरा राम्रोसँग बुझ्नुहुन्थ्यो, परमेश्वरले हामीलाई एकजना व्यक्तिको प्रतीक्षा गर्नुभएको छ उहाँ मसिह हुनुहुन्छ, अनि जसलाई चाहिँ हाम्रो ग्रिक भाषामा, मेरो भाषा त होइन तर जियोस्, ग्रिक भाषामा चाहिँ ख्रिस्ट भनिन्थ्यो। अनि यहाँ ध्यान दिनुहोस् के कारणले त्यहाँ दुःख आइरहेको छ, इजरायलीहरूले त्यहाँ किन त्यसरी दुःख भोग्दैछन्, अनि मूसा पनि त्यहाँ अब सहभागी हुँदै हुनुहुन्छ, अनि मूसाले किन सतावट त्यहाँ भोग्दै हुनुहुन्छ, एउटै कुरा थियो इसरायलीहरू चाहिँ मिश्र देशबाट बाहिर निस्किनु खाँचो थियो, इसरायलीहरू मिश्र देशबाट बाहिर निस्किनु खाँचो नै थियो। अब यहाँ ध्यान दिनुहोस् किन खाँचो थियो, किनभने इसरायलीहरूको एउटा देश हुनु खाँचो थियो, अनि इसरायलीहरूकै एकजना मसिह जो आउँदै हुनुहुन्थ्यो उहाँको लागि, उहाँको जन्मको लागि एउटा ठाउँ त्यहाँ तयार पार्नु आवश्यक थियो, अनि त्यसको लागि त मिश्र देशमा त बसेर काम थिएन, त्यहाँ इसरायलीहरू मिश्र देशकै दासत्वमा बसे, परमेश्वरको इच्छा यो थिएन कि ख्रिस्ट चाहिँ मिश्र देशमा जन्मेको, यदि परमेश्वरको इच्छा चाहिँ मिश्र देशमा ख्रिस्ट जन्मेको भएको भए इसरायलीहरू मिश्र देशमै बसेको भए हुन्थ्यो, तर परमेश्वरको इच्छा त्यो थिएन, परमेश्वरको इच्छा के थियो, मसिह कहाँ जन्मिनु भएको, बेथलेहेम इजरायल देश, इजरायल देशमा। त्यस कारण यहाँ विचार गर्नुहोस् यति सायद मूसाले यो कुरा बुझ्नु भयो, इसरायलीहरू यदि यहाँबाट निस्केन भने हुन सक्छ अब ख्रिस्त हामीबाट जन्मिनुपर्छ भनेदेखि इस्रायल देशबाट जन्मिनुपर्छ। मिश्रको दासत्वमा हामी बसेर त्यो कुरा हुने सवालै छैन। त्यस कारण यहाँ विचार गर्नुहोस्, कसको कारणले त्यहाँ दुःख आउँदै थियो? ख्रिस्टको कारणले, किनकि इसरायलहरू त्यहाँबाट निस्किनु पर्थ्यो, ख्रिस्ट जन्मिनु पर्ने थियो। त्यस कारण यही कुरा आज हुँदैन र कि तपाईँलाई के को कारणले भनौँ न सतावट आउँछ, दुःख आउँछ? ख्रिस्टको कारणले, ख्रिस्टको कारणले। म एउटा साथीसँग कुरा गर्न गएँ, मेरो दाई जस्तो हुनुहुन्थ्यो, धेरै मिल्थ्यौँ हामी, धेरै मिल्थ्यौँ। विश्वास गर्नुभन्दा अगाडि फिल्म हेर्न हामी सँगै जान्थ्यौँ, त्यस्तै थियौँ हामी। अनि मैले केही महिना अगाडि उहाँलाई भेटेँ अनि मैले सुसमाचार सुनाउन थालेँ। उहाँले के भन्नुभएको थाहा छ? यत्रो वर्षपछि त भेट्दैछस्, अझै पनि त्यस्तै कुरा गर्छस्, यस्तो कुरा गर्ने मेन नआइज रे। त्यहाँ सताबाट आयो, उहाँ राम्रोसँग बोल्न सक्नु भएन, अब उहाँको अनुहार बिग्रिन थाल्यो, अब रिस आउन थाल्यो त्यहाँ। तपाईँले म कतै त्यहाँ सुसमाचार सुनाउन जान्छौ अनि त्यसपछि ख्रिस्टको बारेमा कुरा नगर्नुहोस् न है, तपाईँलाई अवश्य सताबाट आउँदैन होला। तर तपाईँले येशु ख्रिस्टको बारेमा कुरा गर्नुहुन्छ अनि सुनाउन थाल्नुहुन्छ, यो फरक छ, तपाईँको र मेरो मुक्तिदाता उहाँ हुनुहुन्छ, साँचो परमेश्वर उहाँ हुनुहुन्छ भने देखाउँदै जानुहोस्। अब अब तपाईँ सम्झिनुहोस् सतावटमा पर्नुभयो। अनि आज त्यही त हुँदैछ, ट्र्याक्स बाँड्न खोज्छौँ, ख्रिस्टको बारेमा हामी बाँड्दैछौँ। ए तँलाई जेल पुऱ्याइदिउँ, अहिले उता ट्राफिक देख्दैछ नि, त्यहाँ पुलिस देख्दैछ नि, त्यहाँ तँलाई हालिदिन्छु। त्यसकारण ख्रिस्टको कारणले हामीलाई निन्दा आउँछ, अथवा मेरो माफ गर्नुहोस् दुःख आउँदछ, ख्रिस्टकै कारणले हो। तर के मसा रोक्नुभयो? अगाडि बढ्नुभयो। त्यस कारण हामीलाई पनि के भन्दै हुनुहुन्छ? अगाडि बढ परमेश्वरको वचनले। अब छैटौं बुदामा यहाँ यसरी लेखेको छ, माफ गर्नुहोस् मैले यसरी बताएको छु, प्रभुको सेवामा हाम्रो ध्यान चाहिँ संसारको धन सम्पत्ति माथि होइन, परमेश्वरको इनाम माथि चाहिँ हुनुपर्दछ। यो कुरा यहाँ परमेश्वरले हामीलाई बताउन खोज्दै हुन्छ। अनि यहाँ मोसाले गर्नुभएको पनि यही हो। यहाँ के भनेको छ 26 पदमा हेर्नुहोस् त, म सुरुदेखि पढ्छु। तिनले ख्रिस्टको निन्दालाई चाहिँ मिश्रको धन सम्पत्ति मा भन्दा ठूलो धन सम्झे, किनकि तिनको आँखा इनामतिर लागेको थियो। मिश्रको धन सम्पत्ति ज्यादै धनी देश थियो त्यो समयमा। अब किन धनी देश थियो? त्यहाँको राजालाई सुनकै कवर स्थान माग्नुहोस्, सुनकै त्यो भनौँ न उसलाई गाड्ने अथवा भनौँ त्यो लास राख्ने ठाउँ चाहिँ पुरै सुनको थियो अरे। कति धनी थियो होला त्यो देश मिस। अब यहाँ विचार गर्नुहोस्, अब मोसाले के हेर्न सक्नुहुन्थ्यो? वाह, दरबार छ, सुनै सुन होला त्यहाँ है, सबै कुरा छ त्यहाँ प्रशस्त। त्यो त्यहाँ मिश्रको दरबारबाट निस्कनलाई के गाह्रो भयो मलाई है, निस्किनु परेको थियो, तर सम्पत्ति यत्रो छ के गर्ने? तर उहाँले छोडिदिनु भएछ, छोड्नु भयो। किन? किनभने उहाँको आँखा चाहिँ यो मिश्रको धन सम्पत्तिमा होइन रहेछ, तर भविष्यमा परमेश्वरले दिने इनाममाथि लागेको रहेछ। त्यहाँ हेर्दै हुनुहुँदो रहेछ उहाँले, त्यहाँ पर। त्यसकारण आज हामीलाई पनि परमेश्वरले यही त भन्दै हुनुहुन्छ, तपाईँको र मेरो ध्यान कहाँ लगाउँदैछौ? संसारको धन सम्पत्ति यही कुराहरूमा कि अलिकति पर हेर्नुहोस्, त्यहाँ पर परमेश्वरले दिने इनाममा। परमेश्वरले सहायता गर्नुभएको होस्। अनि मैले यो विचार गरेँ, अनि माफ गर्नुहोस् मैले विचार गरेको भन्दाखेरि यो चाहिँ एउटा उदाहरण हो, एकजना व्यक्तिले प्रयोग गर्नुभएको थियो अनि मैले पढ्न पाएँ अनि म तपाईँलाई बताउन चाहन्छु। यसो विचार गर्नु, मिश्रको धन सम्पत्ति ठुलो थियो कि परमेश्वरको इनाम? अहिलेलाई त वाह, यो पो ठुलो त, परमेश्वरको इनाम त कहाँ हो, म देख्दिनँ। अब अहिले हामी देख्दैनौँ, झन् मिस के अरे हाम्रो मोसा भनौँ न दाजु त 35 वर्ष अगाडि उहाँले झन् कसरी देख्नुहुन्थ्यो होला? देख्नु भएको थिएन, देख्नु भएको त्यही थियो, वरिपरि त्यही देख्थ्यो बाबा। अनि हामीले पनि के देख्छौँ? धन त यो होइन र त्यही छ नि, नाम त कहाँ हो गाउँ, खै देख्दैन। तर विचार गर्नुहोस्, परमेश्वरको इनाम ज्यादै ठुलो छ, ज्यादै ठुलो छ। अनि एकजना यसरी प्रयोग गर्नुभयो, त्यहाँ त एउटा यस्तो के अरे भनौँ न यस्तो क्वेसन गरेको थियो अरे, भनेको केही प्रश्न सोधिएको थियो, एउटा प्रश्न, म तपाईँलाई अहिले नै 10 लाख रुपियाँ दिन्छु, 10 लाख रुपियाँ अहिले दिन्छु, तपाईँ त्यो चाहनुहुन्छ कि यस्तो गर्छु, तपाईँलाई म अहिले 1 पैसा दिन्छु, 1 पैसा, 1 पैसा। अनि नियम चाहिँ के छ भने यसको, त्यो 1 पैसा चाहिँ हरेक दिन, भनेको अब मानौ 1 पैसा अब डबल भयो, भनेको 2ले गुणन गर्नुहोस् 2 पैसा भयो, अब अर्को दिन चाहिँ 2 पैसाको डबल हुन्छ 4 पैसा, यसरी यसरी चाहिँ हुनेछ त्यो नियम चाहिँ, हरेक दिन चाहिँ दोब्बर हुनेछ त्यो रकम, जति त्यो दिनमा रकम हुन्छ त्यो दिन चाहिँ दोब्बर हुनेछ। अनि तपाईँलाई चाहिँ म जति हुन्छ 30 दिनमा जति पैसा आउँछ त्यति चाहिँ दिन्छु। तपाईँलाई थाहा छ के भयो, सबैले 1 पैसा, 1 पैसा अब दोब्बर हुन्छ भनेपछि, ल पहिलो दिन ल 2 पैसा भयो, दोस्रो दिन 4 पैसा, तेस्रो दिन 8 पैसा, अनि चौथो दिन 16 पैसा, पाँचौ दिन 32 पैसा। ओह हुन्छ, मलाई त्यो 10 लाख रुपियाँ दिनुहोस्, म त्यो चाहन्न, अब यहाँ ध्यान दिनुहोस्। यदि त्यो मान्छेले 1 महिनासम्म कुरेको भए, 1 महिनासम्म कुरेको भए, मैले हिसाब गरेँ कति आउँदो रहेछ थाहा छ, 1,07,37,418.24 पैसा। माफ गर्नुहोस्, मैले भन्न खोजेको 1,07,37,418 रुपियाँ अनि अझै 24 पैसा, भनेपछि कति हो त्यो भनेको? थोर तर देखेको त थिएन, देखेन त्यतिखेर उसले के भने, यो अब 6 दिनमा त जम्मा 64 पैसा हुन्छ, यो त मलाई 10 लाख रुपियाँ दिनुहोस्। अब यहाँ विचार गर्नुहोस्, त्यो 10 लाखलाई यहाँ राख्नुहोस् अनि 1 करोडलाई त्यहाँ राख्नुहोस्, अनि कसैले हेर्छ भने के भन्थ्यो होला, 1 करोड। मोसाले यही गर्नुभयो, मोसाले चाहिँ मिस्रको धन सम्पत्ति चाहिँ परमेश्वरको इनामको तुलनामा केही पनि होइन, अनि उहाँले चाहिँ आफ्नो आँखा चाहिँ परमेश्वरको इनाममा लगाउनु भयो। त्यस कारण आज हामीलाई परमेश्वरले यही सन्देश दिँदै हुनुहुन्छ कि हामीले पनि आफ्नो आँखा इनाममा लगाउँ, अनि यी कुराहरू हामी सिक्न सक्छौँ, सहायता गर्नुहुन्छ। हुन्छ, धन्यवाद छ, अब चाहिँ हामी ब्रेकमा जानेछौँ 1 घन्टा।